नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने तपाईँ श्रोतालाई हार्दिक स्वागत छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारका साथमा छु म यशोद अधिकारी। आज मिति 2078 साल असोज 6 गति बुधबार, तदनुसार सन् 2021 सेप्टेम्बर महिनाको 22 तारीक, नेपाल सम्वत 1141। सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको चामल बिक्री गर्न लागेको खुलासा भएको छ। सरकार गठन भएको दुई महिना पछि परराष्ट्र मन्त्री नियुक्ति गर्ने तयारी गरेको जनाइएको छ। बागमती प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ। यी लगायतका प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा प्रकाशन गरेका छ। राजधानी दैनिकले सरकारी खाद्य कम्पनीको बदमाशी, 487 मेट्रिक टन कुहिएको चामल बिक्री गर्न सुर्खेत पठाइयो शीर्षक दिएर मुख्य खबर लेखेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलवाड़ गर्दै आएको पाइएको छ। आफ्नो गोदाममा रहेको कुहिएको झण्डै 500 मेट्रिक टन बासमती चामल बिक्रीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाइएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वत प्रश्न हुन्छ। खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो। खाद्य कम्पनीले सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको त्यही चामल हो जसलाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाले खान योग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो। सो चामलको 10 नमूना परीक्षणपछि विभाग सो निष्कर्षमा पुगेको थियो। 40,43,926 रूपियाँ बराबरको 487 मेट्रिक टन बासमती चामल कुहाउने कर्मचारीलाई कार्यवाही गर्नुको साटो सो कम्पनीले चामल नै कर्णाली प्रदेशका लागि पठाएको हो। खाद्य कम्पनीको थापाथली स्थित चामल गोदाम कर्मचारीको चरम लापरवाहीले गोदाम नम्बर 24 र 30 रहेको बासमती चामल कुहिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले कम्पनीका गोदाममा रहेको बासमती चामलमा किरा परेर धुलो धुलो भइसकेको हुँदा खान योग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो। चामल नष्ट गर्दा कुहाउने कर्मचारीले चामल नष्ट गर्दा कुहाउने कर्मचारीले 40,43,926 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने भएकाले कम्पनीका कर्मचारी मिलेर कुहिएको चामलमा राम्रो बासमती मिसाएर मिक्स गरेर दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्न सरकारको प्रादेशिक कार्यालय सुर्खेत पठाएको स्रोतले जानकारी दिएको छ। खाद्य प्रविधि विभागले गोदाममा कुहिएको चामल खान योग्य नभएको भन्दै नष्ट गर्नुपर्ने भनेपछि कम्पनीले रिपोलिसिङ गरी सुर्खेत जिल्ला पठाएको हो। स्रोतको अनुसार 75 किलो नयाँ बासमती र 25 किलो कुहिएको बासमती मिसाएर 100 किलो बनाएर बिक्रीका लागि सुर्खेत पठाइएको हो। खाद्य कम्पनीको बिक्री वितरण शाखा प्रमुख भीम थापा, प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द लगायतका विभागीय प्रमुखको मिलमतमा सो काम गरिएको हो। राजधानी दैनिकले आज मुख्य खबर लेखेको छ। त्यस्तै गोर्खापत्र दैनिकमा मन्त्री परिषद निर्णय, राजनीतिक नियुक्ति पाएका राजदूत फिर्ता शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले राजनीतिक नियुक्तिबाट विभिन्न देशमा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। यो निर्णयले परराष्ट्र सेवाबाट गएका बहालवाला राजदूतलाई भने असर पर्ने छैन, ती राजदूतको सेवा यथावत नै रहनेछ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय संसद सदस्यको समय अवधि समाप्त भएका कारण तत्कालीन अर्थमन्त्रीबाट समेत बाहिरिनुभएका डाक्टर युवराज खतिवड़ालाई संयुक्त राज्य अमेरिकाको राजदूत नियुक्त गरेको थियो। त्यसै गरी नेपाल सरकारको मुख्य सचिवबाट बाहिरिनुभएका लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्य बेलायत र दलितको कोटामा डाक्टर निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरेको थियो। यसअघि चीनका लागि महेन्द्र बहादुर पाण्डे, बंगलादेशका लागि डाक्टर वंशीधर मिश्र, भारतका लागि निलम्बर आचार्यलाई राजदूत नियुक्त गरिएको थियो। त्यसै गरी अञ्जना साकेलाई इजरायल, उदय राज पाण्डे मलेसिया, शर्मिला पराजुली ढकाललाई ओमानका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो। दावा फुटी शेर्पालाई स्पेन र नारद भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त गरिएको थियो। जापानका लागि नेपाली राजदूत प्रतिभा शोभा राणा 4 वर्ष अघि नै नियुक्त भए पनि उहाँलाई पनि फर्काइएको थिएन। राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको प्रवक्ता कार्कीले स्पष्ट पार्नुभयो। यसअघि साउन 4 गते बसेको मन्त्री परिषदले तत्कालीन ओली सरकारले गरेको विभिन्न 11 देशमा राजदूत नियुक्ति सिफारिश निर्णय बदर गरिसकेको छ। संसद विघटन भइसकेका बेला संसदीय सुनवाई बिना 11 जना राजदूत नियुक्त गरिएको भन्दै चर्को आलोचना समेत भएको थियो। मन्त्री परिषद निर्णय राजनीतिक नियुक्ति पाएका राजदूत फिर्ता शीर्षकमा गोर्खापत्र दैनिकले मुख्य खबर लेखेको छ। त्यस्तै गरी राष्ट्र निर्माणमा सहकार्य हुनुपर्छ शीर्षक दिँदै गोर्खापत्र दैनिकले अर्को खबर अग्रपृष्ठमा लेखेको छ। असोज 6 गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरीबी निवारण सामाजिक न्याय र जनता समाज र मानव अधिकार जस्ता अवधारणालाई आत्मसात गर्दै समाज र सेवालाई अद्भुत हुने गरी कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। सामाजिक सेवा दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सो आवश्यकता औल्याउनु भएको हो। आगामी दिनमा संघ प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणको कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा सहकार्य गरिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो। गोर्खापत्रमा खबर रहेको छ। सरकारको उपलब्धि 72 दिनमा थपिँदै एक मन्त्री शीर्षक दिएर कान्तिपुर दैनिकले खबर लेखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खाएको 2.5 महिना पुग्ने लाग्दा एक मन्त्री थप्ने भएका छन् तर सरकारका 16 मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन्। संयुक्त राष्ट्रसंघको 76 महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउन लागेका हुन्। मन्त्री परिषदले मंगलबार परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली टोली महासभा पठाउने निर्णय गरेपछि मन्त्रीको टुङ्गो लागेको हो। जसपा अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालयमा दावी गरिरहेको बेला प्रधानमन्त्रीले आफ्नो दलबाट नेता खड्कालाई मन्त्री बनाउन लागेका हुन्। एकैपटक मन्त्री परिषद विस्तार गर्न सकिएन। प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, नेपाल सारको अध्यक्ष राष्ट्र समेत भएकाले राष्ट्रसंघको महासभामा साइड लाइन बैठकहरू पनि गर्नुपर्छ, त्यसैले परराष्ट्र मन्त्रीको नेतृत्वमा आवश्यक जस्तै भएको थियो। मन्त्री परिषद ढिलाइमा प्रधानमन्त्रीले माधव नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपाको कारण देखाउँदै आएका छन्। मन्त्री परिषदमा सीट नपाउने नेताहरूले 20% पुर्याएर दल विभाजन गर्न सक्ने आशंकामा यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न माग गरिरहेका छन्। संघीय संसदमा 21 सांसद रहेको जसपामा 5 जना सांसदले चाहेमै पार्टी विभाजन हुन सक्छ। मन्त्री परिषद विस्तारपछि पार्टीमा असन्तुष्टि तुलिने र त्यसले विभाजन निम्ताउन सक्ने भए यादवमा रहेको छ। सरकारको उपलब्धि 72 दिनमा थपिँदै एक मन्त्री शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर लेखेको छ। तपाई यति बेला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। 5 दिनदेखि उनीहरू पैदल यात्रामा छन्। संयोग मिले खान्छन् नत्र भोकै, जहाँ रात पर्यो त्यही निदाउँछन्। राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन किनकि 2 महिलाको शंकास्पद मृत्युको अनुसन्धान गर्न हार गुहार गर्दा पनि प्रहरीले व्यवस्था गरेपछि उनीहरू मन त्योभन्दा धेरै पोलिरहेको छ। त्यसैले काठमाडौँ पुगेर न्यायको आवाज उठाउने बलियो अठोटका साथ यात्रा निरन्तर छ। गत शुक्रबार नेपालगंजबाट हिँडेका उनीहरू 5 दिनपछि मंगलबार दाङको भालुवाङ पुगेका छन्। भालुवाङ लुम्बिनी प्रदेशको प्रस्तावित राजधानी हो, तर अधिकारविहीन बनाएको प्रदेशको अस्थायी राजधानी बुटोल पुगेर पनि उनीहरूको यात्रा रोकिने छैन। मुख्यमन्त्री कार्यालयमा केही दिन धरना दिएर उनीहरू काठमाडौँतर्फ अघि बढ्नेछन्। न्यायको यो आन्दोलनमा 11 महिलाका साथमा 3 पुरूष सहयात्री पनि छन्। बाँकेको निवाजी गाउँकी नन्नकुन्नी धोबी गत साउन 5 मृत फेला परेकी थिइन्। झुन्डिएको अवस्थामा घरमै उनको शव भेटिएको हो। उनले लामो समयदेखि घरेलु हिंसा बेहोर्दै आएको र घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै अगुवा महिलाले प्रहरी गुहारेका थिए, तर प्रहरीले अनुसन्धानमा जागर गर्नुको सट्टा आत्महत्या किटान गर्न हतार गरेको महिलाहरूको गुनासो छ। प्रहरीले भन्ने नन्नु कुन्नीको मेडिकल रिपोर्टबाटै आत्महत्या गरेको स्पष्ट खुलेको दावी गरेको छ। त्यसमा पुनः अनुसन्धान गर्ने भए पनि आन्दोलन नभई शान्तिपूर्ण ढंगले प्रहरीलाई सघाउनुपर्छ, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसूदन न्यौपाने भन्छन्। त्यस्तै नेपालगंज नगरसँग जोड़िएको परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंगिरबाट बेपत्ता छिन्। आफन्तले मंगिर सोह्रमा नै स्थानीयले प्रहरीमा किटानी जाहेर दिएका थिए, तर अनुसन्धान भएन। अहिले प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दिए पनि मृत्युको कारण के हो, दोषी को हो भन्ने विषयमा केही खुलेको छैन। उनको मृत्युको कारण थाहा पाउनुपर्ने माग गर्दै पीड़ित परिवार र अधिकार कर्मीले प्रदर्शन गर्दै आएका छन्। सम्पत्ति हडप नखोज्नेहरूबाट लामो समयदेखि प्रताड़ित कुर्मीको अपहरणपछि हत्या गरिएको हुन सक्ने महिला अधिकार मंचकी सदस्य रूबी खानको भनाई छ। न्याय खोज्न नेपालगंजदेखि सिंहदरबारसम्म पैदल शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर लेखेको छ। बूढी गण्डकी बनाउन पेट्रोलियमबाट 71 अर्ब कर उठाइयो तर आयोजनाको मोडालिटी समेत बनेन शीर्षकमा नयाँ पत्रिका दैनिकमा अग्रपृष्ठमा खबर रहेको छ। 2071 विस्तृत आयोजना प्रतिवेदन तयार भएको राष्ट्रिय गौरवको बूढी गण्डकी जलविद्युत आयोजना 8 वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। गत आर्थिक वर्ष 2077-78 उक्त अवधि घर्कियो तर अहिलेसम्म आयोजना निर्माणको मोडालिटीसम्म बनेको छैन। बरु बूढी गण्डकीका लागि भनेर पेट्रोलियम पदार्थमा लगाइएको करबाट उठेको 71 अर्ब पनि अन्यत्रै खर्च गरिएको छ। स्वार्थ राखेर बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिने कि नेपाल सरकार आफैले बनाउने भन्ने राजनीतिक विवादमा अल्झिएको आयोजना अघि बढ़ाउन बल्ल ऊर्जा मन्त्रालयले लगानी मोडालिटीको प्रारम्भिक अवधारणा तयार पारेको छ, जस अनुसार जलाशयुक्त आयोजनाको बाँध र पावर हाउस निर्माण दुई फरक कम्पनीले गर्ने प्रस्ताव गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। त्यस्तै गरी अन्नपूर्ण पोषले अग्रपृष्ठमा दशैं आयो चामल आएन शीर्षकमा खबर लेखेको छ। जुन कला बुढा चामल किन्न 3 दिन लगाएर कोवाडी डिपोमा पुगिन् तर चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किन्। बाजुराको हिमाली गाउँपालिका दुई बिछयाकी जुन कलाको 5 जनाको परिवार छ। घरमा बुबा बिरामी हुनुहुन्छ, आमा अशक्त, त्यसैले चामल लिन म आफै आए, नपाएर तनाव भयो। नुन कलाले जुन कनाले भनिन्, दशैं तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न। चामलका लागि साहुबाट 100 कडा 5 रूपियाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। गाउँको साहुसँग ऋण काटेर ल्याएको यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ, जुन कलाले भनिन्। सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किन्। धर्माका श्रीमान कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको घरमा छोडेर 3 दिन लगाएर चामल किन्न आएकी हुन्। तर उनी पनि ऋतुहार घर फर्केकी छिन्। सरकारले पनि कस्तो व्यवस्था गरेको हो, सरकारसँग मिलेर किनेर पनि दशैंमा चामल खान नपाइने भयो। धर्माले निराश हुँदै गुनासो पोखिन्, चामल नपाए अब दशैंमा कन्दमूल गिठा भ्याकुर र सिस्टोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो, तर कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। दशैं आयो चामल आएन, प्रदेशको गोदाम भरिभराउ, डिपोहरू रित्तै शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर लेखेको छ। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययनले सरकारको पूँजीगत खर्चले आर्थिक वृद्धि दरमा खासै योगदान नपुर्याएको देखाएको छ। पूँजीगत खर्च र आर्थिक वृद्धि नेपालको लागि एक अलग विश्लेषण नामक अध्ययनले सरकारको पूँजीगत खर्चले आर्थिक वृद्धि दरमा निकै नै कम योगदान पुर्याएको निष्कर्ष निकालेको हो। सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषय कार्यशाला गोष्ठीका क्रममा मंगलबार डाक्टर रमेश चन्द्र गौतमले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्ययनमा पूँजीगत र चालू खर्च मार्फत आर्थिक वृद्धि दरमा योगदान पुर्याउन शिक्षामा गरिएको लगानी निकै नै महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। साथै समग्रमा स्वास्थ्य सेवामा गरिएको खर्चले पनि आर्थिक वृद्धि दरमा सकारात्मक प्रभाव पारे पनि स्वास्थ्यमा गरिने पूँजीगत खर्चलाई अझै बढ़ाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर पुष्पराज कणेलले पूँजीगत खर्चले कुल ग्राहस्थ उत्पादनमा योगदानै नगर्ने भन्ने अध्ययनको निष्कर्षबारे एक पटक पुनः समीक्षा गर्नुपर्ने बताए। पूँजीगत र चालू खर्च छुट्याउन नसक्दा यस्तो नतिजा आएको हुन सक्ने उनको तर्क छ। पूँजीगत खर्चले आर्थिक वृद्धिमा योगदान गरेन भन्दै कारोबार दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। बागमती प्रदेशका सबै जिल्ला पूर्ण साक्षर भएका छन्। सोमबार काठमाडौँ जिल्लालाई साक्षर घोषणा गरिएसँगै प्रदेश नै पूर्ण साक्षर बनेको हो। सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौँलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन्। यसअघि गण्डकी पूर्ण साक्षर घोषणा भइसकेको छ। अहिलेसम्म 55 जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको छ। सरकारले पूर्ण साक्षर घोषणा गरे पनि अभियान अनुसार नागरिक पूर्ण रूपमा लेखपढ गर्न सक्ने नभएको भन्दै आलोचना हुँदै आएको छ। शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख नन्दलाल पौडेलले जिल्लाका 96.8% नागरिक साक्षर भएको जनाए। 15-60 वर्ष उमेर समूहका 95% जनसंख्या साधारण लेखपढ गर्न सक्ने भए पनि उक्त क्षेत्रलाई पूर्ण साक्षर घोषणा गर्न सकिने विश्वव्यापी मान्यता रहिआएको छ। पूर्ण साक्षर घोषणा भए पनि काठमाडौँमा अझै 18,000 भन्दा बढ़ी जनसंख्या साधारण लेखपढ गर्न सक्दैनन्। साक्षरता अभियान जिल्ला समन्वय समितिको भदौ 31 बैठकले काठमाडौँलाई पूर्ण साक्षर घोषणा गर्ने निर्णय गरेको थियो। सबै जिल्लाको घोषणा गरिएकाले आगामी असोज 11 औपचारिक रूपमा प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी रहेको छ। बागमती बन्यो पूर्ण साक्षर, यो समाचार आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा लेखेको छ। त्यस्तै अन्नपूर्ण पोस्टले कर्पोरेट पृष्ठमा बढ़ो उद्योगमा लगानी शीर्षकमा खबर लेखेको छ। कुनै समय राजधानी तथा ठूला शहर केन्द्रित भइरहेको लगानी पछिल्लो समयमा प्रदेश तथा स्थानीय स्तरसम्म पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रदेशको कृषि, पर्यटन, औद्योगिक विकासमा लगानी बढ़ाएका छन्। बैंकिङ पहुँचमा सर्वसाधारणलाई जोड़नुका साथै प्रदेशको औद्योगिक क्षमता बढ़ाउन विशेष ध्यान दिएका छन्। बैंकले माग का आधारमा कर्जा प्रवाह गरिरहेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेश स्तरमा औद्योगिक विकासमा बैंकले लगानीमा प्राथमिकता दिएको देखाएको छ। बैंकको बागमती प्रदेशमा औद्योगिक क्षेत्रमा उल्लेखनीय लगानी छ। औद्योगिक क्षमताको माग अधिक भएका कारण यस प्रदेशको औद्योगिक विकासमा बैंकको बढ़दै गएको हो। केन्द्रीय बैंकले गत पुसमा गरेको अध्ययन अनुसार बागमतीमा 7.82 अर्ब रूपियाँ बैंकहरूको लगानी रहेको छ। बढ़ो उद्योगमा लगानी अन्नपूर्णको कर्पोरेट पृष्ठमा खबर रहेको छ। मानव तस्करीको अर्को आयाम शीर्षकमा आज कान्तिपुर दैनिकले सम्पादकीयमा लेखेको छ। नेपाल हुँदै अमेरिका लैजाने बहानामा बंगलादेशबाट म्यानमारका होरिङ्ग्या शरणार्थीलाई काठमाडौँ ल्याइने गरेको पाइनु चिन्ताको विषय हो। प्रहरीले यस्तो कार्यमा संलग्न भनिएका 3 नियन्त्रणमा लिएको छ। यिनीहरूले अहिलेसम्म अमेरिका जान पाइन्छ भनेर महिला बालबालिकासहित 14 होरिङ्ग्यालाई काठमाडौँ भित्राएको बताइएको छ। नेपालबाट अन्यत्र मानव तस्करी त हुँदै आएको थियो, त्यसमा पनि अन्य देशबाट नेपालमा पनि त्यस्तै कार्य भइरहेको भेटिनु निकै गम्भीर मामिला हो। मानव तस्करीको यो पाटोबारे प्रहरीले विस्तृत अनुसन्धान गर्नुपर्छ र यसको सम्पूर्ण सञ्जाल पत्ता लगाउनुपर्छ। जुनसुकै बहानामा जोसुकैलाई नेपाल भित्राइएको भए पनि गैर कानूनी ढंगबाट भइरहेको मानव ओसार पसार रोकिनुपर्छ। मानव तस्करीको अर्को आयाम शीर्षकमा कान्तिपुरमा सम्पादकीय छापिएको छ। स्थानीय स्रोत साधन र कच्चा पदार्थका आधारमा उद्यम व्यवसाय अगाडि बढ़ाउन औद्योगिक ग्राम निर्माणले गति लिन थालेको छ। देशभरका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा औद्योगिक ग्राम निर्माण गरी स्थानीय तहमै औद्योगिक उत्पादन बढ़ाउन यो अब्बल अवधारणा हो। यसले स्थानीय तहमा उत्साह थपेको छ। त्यसक्रममा चालू आर्थिक वर्षमा 50 औद्योगिक ग्राम तयार गरिने योजना कार्यान्वयनमा छ। गत आर्थिक वर्षमा 19 औद्योगिक ग्राम निर्माणका लागि प्रक्रिया अगाडि बढ़ाइएको थियो। गोर्खापत्रको सम्पादकीयमा औद्योगिक ग्राम स्थापना शीर्षक दिएर सम्पादकीय लेखिएको छ। त्यस्तै सेवाग्राही पर बिचौलिया ओर शीर्षक दिएर अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ। यातायातका साधन चलाउन सवारी चालक अनुमति पत्र अनिवार्य हो। लाइसेन्स बिना सवारी चलाए जरिवाना हुन्छ। दुर्घटना गराए वा कसैलाई क्षति पुर्याए जरिवाना मात्रै होइन हदैसम्म हुने कानून छ। कार्यवाही हुने कानून छ। त्यसैले सवारी चलाउन चाहनेको मुख्य काम दक्ष बन्ने र लाइसेन्स लिने नै हो। लाइसेन्स सरकारी परिचय पत्र मध्ये एक भएकाले यो महत्वपूर्ण मानिन्छ। निश्चित नियम र परीक्षा पूरा गरेपछि लाइसेन्स पाइन्छ। सरकारले तथ्याङ्क राखेर वितरण गर्छ। यो विश्वव्यापी नियम पनि हो। फरक देश फरक परीक्षा प्रणाली भए पनि यो दिनुको मुख्य कारण चालक दक्ष रहेको प्रमाणित गर्नु हो, दुर्घटना र क्षति न्यूनीकरण गर्नु हो, सेवाग्राही ग्राही पर बिचौलिया ओर शीर्षक दिएर अन्नपूर्णमा सम्पादकीय लेखेको छ। ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउबा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधि सभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडिएको कारण देशमा दैनिक काम थान्न कठिन भइरहेको थियो, तर अब भने स्थिति सहज बन्दै गएको छ। तर यसलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्छ। प्रतिस्थापन विधेयक सोमबार प्रतिनिधि सभाबाट पारित भएपछि मंगलबार राष्ट्रिय सभामा पेश गरिएको छ। यो पारित हुन समय लाग्ने देखिएको छ। पहिलेको बजेट निष्क्रिय बनाइएको र नयाँ बजेट कार्यान्वयनमा आउन समय लाग्ने भएकाले बजेट होलिडेको समस्या उत्पन्न हुन गएको थियो। बजेट व्यवस्थापनमा ध्यान देऊ भन्दै राजधानीले सम्पादकीय लेखेको छ भने कारोबार दैनिकले मोबाइल र इन्टरनेटको अर्थतन्त्रमा योगदान शीर्षकमा सम्पादकीय छापेको छ। मोबाइलको प्रयोगकर्ता बढ्दै जाँदा यसले अर्थतन्त्रमा योगदान पनि गर्छ भन्ने विश्वका विभिन्न अध्ययनमा पाइन्छ। विकसित मुलुकमा त मोबाइलको प्रयोगकर्ता 10% बढ्दा त्यसले अर्थतन्त्रमा 1% योगदान गर्ने अध्ययनहरूले देखाएका छन्। मोबाइलको बढ्दो प्रयोगले संचारको विकासका साथसाथै सामाजिक सहभागिता, कृषि, स्वास्थ्य, शिक्षा र वित्तीय पहुँच बढ्न गई आर्थिक गतिविधि तथा उत्पादकत्व वृद्धि जस्ता फाइदा हुने पनि गर्छ। मोबाइल र इन्टरनेटको अर्थतन्त्रमा योगदान भन्ने विषय आज कारोबारले सम्पादकीयमा उठाएको छ। कारोबार दैनिकले बोर्ड अध्यक्ष ढुंगानालाई कार्यवाही सिफारिश शीर्षकमा खबर लेखेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कार्यवाही गर्न जाँचबुझ समितिले सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित जाँचबुझ समितिले अध्यक्ष ढुंगाना पदीय मर्यादा विपरीत शेयर कारोबारमा संलग्न भएको र उनले पूँजी बजारको विकास विपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएको हो। कारोबार दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। त्यस्तै गरी अन्नपूर्ण पोस्टले पनि सर्वोच्चले माग्यो सकल फाइल शीर्षकमा अग्रपृष्ठमा खबर लेखेको छ। सर्वोच्च अदालतले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत माओवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सकल फाइल झिकाउने आदेश दिएको छ। न्यायाधीश दीपक कुमार कार्की र डाक्टर कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश छलफलका लागि सकल फाइल झिकाउने आदेश मंगलबार दिएको हो। अन्नपूर्णमा खबर छापिएको छ। यिनै प्रसंगहरूका साथ आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछिको समय कार्यक्रम अन्तर्सम्वादको रहनेछ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म यशोदा अधिकारी विदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।